अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
भारतको दिल्ली स्थित कोठीबाट जोखिम मोलेर 3 नेपाली बालिकाको उद्धार, नेपालगञ्जबाट कर्णाली प्रदेशमा हुने हवाई उडानमा बिचौलिया यात्रुलाई शास्ति।
नेपालगञ्ज उपमहानगरकै स्वास्थ्यकर्मी 2 महिनादेखि तलब पाएनन्, कर्णाली प्रदेशले आफ्नो नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै।
आगलागी नियन्त्रण गर्न बाँके निकुञ्जमा अग्निरेखा निर्माण, बर्दिया निकुञ्जमा लागेको डडेलोको धुवाले निकुञ्ज छेउका बासिन्दालाई शास्ति।
र पहाडी जिल्लामा यार्सा संकलन जेटको पहिलो सातादेखि नेपालगञ्ज कप क्रिकेटमा रोल्पा गुरिलाज र बर्दिया टाइगर्स विजयी।
नयाँ सुट जुत्ता ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भने त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटल, होटल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीमा भारतको दिल्लीबाट कोठीबाट जोखिम मोलेर 3 नेपाली बालिकाको उद्धारको खबर रहेको छ। माइती नेपालले भारतको दिल्ली स्थित एक कोठीबाट एक बालिका सहित 3 उद्धार गरेको छ। नेपालमा मानव बेचबिखन विरुद्ध सक्रिय रहेको माइती नेपालले पछिल्लो समय भारतमै पुगेर चेलीहरूको उद्धारमा सक्रियता बढाएको हो। गत चैत्र अन्तिम साता भारतको आगरा स्थित कोठीमा छापा मारेर 5 नेपाली चेलीको उद्धार गरेको माइती नेपालले वैशाख 4 गते दिल्ली स्थित जेबी रोड 64 र 70 छापा मारेर एक नाबालिका सहित 3 उद्धार गरेको हो। माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले 7 नेपाली चेली दिल्ली स्थित कोठीमा रहेको सूचना पाएपछि उद्धारको योजनामा गत वैशाख 1 गते त्यसतर्फ लागेको हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। हामीले उद्धार गर्न गएका नेपाली चेली कोठी सञ्चालकले भगाइसकेकाले फेला पार्न सकेनौँ। पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, तर त्यहाँ 3 युवतीलाई लुकाएर राखेको अवस्थामा फेला पार्न सफल भयौँ र उद्धार पनि गऱ्यौँ। सचेतना बढ्यो, ऐन कानुन बने, सचेतनाका फैलाइयो, मानव बेचबिखन तथा ओसार पसारमा कोही नपरुन् भनी सीमा नाकामा सङ्घ संस्थाहरूले कार्यालय नै स्थापना गरेर सोधपुछ चेक जाँच बढाए, तर मानव बेचबिखन विरुद्धको घटनामा कमी आउन सकेको छैन। देवेन्द्र पौडेलले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
नेपालगञ्जबाट कर्णाली प्रदेशमा हुने हवाई उडानमा बिचौलिया बढेका छन्। त्यस्ताले प्रवेश पाएपछि नियमितलाई चार्टर उडानमा रूपान्तरण गरेर महँगोमा भाडा असुल्ने गरिएको छ। यही कारण नियमित उडान घटेका छन्, चार्टर भने बढेका छन्। नियमित उडान घटेपछि सर्वसाधारण मारमा परेका छन्। मनोमानी भाडा असुल्न नियमित उडानलाई चार्टरमा रूपान्तरण गरिएको हो। नेपालगञ्जबाट कर्णालीका लागि नेपाल एयरलाइन्स, सीता, तारा, गोमा, मकालु, समिट एयरले उडान भर्छन्। काग्रो बाहेक चार्टर उडान गर्न नदिने पक्षमा नेपालगञ्ज स्थित नागरिक उड्डयन कार्यालय छ। उसले नियमित उडान बढाउन विमान कम्पनीलाई आग्रह गर्दै आएको छ, तर सीता र ताराले अर्को पक्षलाई कर्णाले उडानको जिम्मा दिएका छन्। नागरिक उड्डयन प्रमुख प्रताप बाबु तिवारीले चार्टर उडानलाई निरुत्साहित गर्न आफू लागि परेको दावी गर्नुभयो। विमान कम्पनीले मनपरी उडानले कर्णाली आउजाउ गर्ने सर्वसाधारण र पर्यटकले शास्ति खेप्नु परेको हो। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले दुई महिनादेखि तलब भत्ता पाएका छैनन्। स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीका लागि स्वास्थ्य मन्त्रालयले पठाएको रकम सकिएपछि तलब भत्ता नपाएका हुन्। स्वास्थ्य इन्चार्ज केशव गौतमका अनुसार उपमहानगरपालिकाभित्रका 11 स्वास्थ्य चौकीमा 65-67 कर्मचारीले तलब भत्ता पाएका छैनन्। नेपालगञ्ज उपमहानगरपालिका जस्तै नरायणपुर गाउँपालिका माताहतका स्वास्थ्यकर्मीले पनि फागुन र चैतको तलब भत्ता पाएका छैनन्। गाउँपालिकाको खातामा रकम भए पनि नयाँ जनप्रतिनिधि आएपछि नयाँ खाता सञ्चालन गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीले दुई महिनाको तलब भत्ता नपाएको नरेनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोइन खाँले बताउनुभयो। खजुरा गाउँपालिकामा रहेका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक स्वास्थ्यकर्मी र प्रशासनका कर्मचारीले चैत्रसम्मको तलब भत्ता खाएका छन्। तर ती कर्मचारीले वैशाखदेखि तलब भत्ता खान नपाउने भएका छन्। डुडुवा गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीका कर्मचारीले भने चैत्रसम्मको तलब पाएका छन्। विश्वराज पसल डङ्गियाले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ। सरकार गठन भएको 2.5 महिना पुग्ने लाग्दा सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको छ। नीति तथा कार्यक्रम पारित भएपछि सरकारले चालु आर्थिक वर्षको 3 महिनाका लागि 1,02,05,00,000 रुपैयाँको बजेट ल्याउनेछ। सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले पर्यटन कृषि भौतिक पूर्वाधार र जलस्रोतलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाइएको बताउनुभयो। शनिबारको मन्त्री परिषद बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो। नगेन्द्र उपाध्यायले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
केही दिन यता बर्दिया निकुञ्ज र यसका आसपासका वनमा डडेलो लागेको छ। डडेलोको धुवाले निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दालाई निकै सकस भएको छ। धुवाका कारण आँखा पोल्ने, सास फेर्ने गाह्रो हुने, सवारी साधन चलाउन गाह्रो हुने लगायतका समस्या देखा परेको स्थानीयवासी बताउँछन्। निकुञ्जको उत्तरी भेग चुरे पहाडबाट सल्किएको डडेलो निकुञ्जको पश्चिम दक्षिणी क्षेत्रमा फैलिँदै आएको छ। यस्तै यता बाँकेमा गर्मीयाम सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जले आगलागीको जोखिम कम गर्न निकुञ्ज क्षेत्रको 140 किलोमिटर अग्निरेखा निर्माण गरेको छ। निकुञ्ज क्षेत्रमा पर्ने महादेवा, कोहलपुर, चिसापानी, मुगुवा र खैरी खोला लगायतको क्षेत्रमा अग्निरेखा निर्माण गरिएको बाँके निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिनुभयो। मिसन टुडेमा खबर छापिएको छ। पश्चिम डायरीमा मानव बेचबिखन नियन्त्रण चुनौतीपूर्ण,
हामी रोकथामका लागि जनचेतनामूलक कार्यक्रमहरू भन्ने गर्दछौँ, तर मानिसहरू बेचबिखनमा पर्छन्, झुक्क्याउँछन् भन्ने थाहा हुँदाहुँदै पनि अहिले ती मान्छेहरू पनि झुक्किरहेका छन्।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
हरि शरणम। ओहो जेठे नानी,
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363999।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98-483-5523।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
मानव बेचबिखन नेपालका लागि नयाँ नौलो विषय होइन। भारत र खाडी मुलुकमा नेपालीहरू बेचिने क्रम विगतदेखि हुँदै आएको छ। भारत र खाडीका विभिन्न देशमा राम्रो काम दिलाउने बहानामा दलालहरूले नेपालीहरूको बेचबिखन गर्दै आएका छन्। पुरुषहरूलाई जोखिमपूर्ण काममा लगी र चेलीहरूलाई यौनकर्मीका रूपमा बेचिने गरिएको छ। नेपालमा मानव बेचबिखनको यो अवस्थालाई नियन्त्रण गर्ने प्रयास पनि बेला बखत हुने गरेका छन्। तर बेचबिखनको क्रम अझै घट्न सकेको पाइँदैन। मानव बेचबिखन नियन्त्रणलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ, यसका लागि सामाजिक संस्थाको कस्तो दायित्व हुनुपर्छ, कुराकानी गर्दै माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइराला।
मानव बेचबिखनको अवस्था विगतमा भन्दा यसको स्वरूपहरू बदलेका छन्। हिजो भारतमा मात्रै यौन शोषणका लागि बेचबिखनमा हुन्थ्यो भने अहिले भारत सँगसँगै खाडी मुलुकहरूमा पनि श्रम यौन शोषणका लागि महिला र बाल बालिकाहरूलाई लैजाने गरिएको छ। त्यस कारण यसको स्वरूपहरू परिवर्तन भएको कारणले गर्दाखेरि अहिले पनि जुन मात्रामा यसको न्यूनीकरण भएर जानुपर्ने हो त्यो मात्रामा न्यूनीकरण नभइकन स्वरूप परिवर्तन सँगसँगै मानव बेचबिखनको अवस्था अहिले पनि विकराल रूपमा भएको पाइन्छ।
यसको रोकथामको प्रयासको लागि के प्रयत्नहरू भइरहेका छन् त?
खास गरी सरकारी र गैर सरकारी स्तरबाट रोकथामका लागि विभिन्न प्रयासहरू भएका छन्, जसमा जनचेतनामूलक कार्यक्रमहरू, सूचना तथा परामर्श केन्द्र मार्फत परामर्शहरू प्रदान गर्ने लगायतका कार्यहरू भइरहेका छन्।
यसमा रोकथामको लागि प्रयत्न गर्दाखेरि के बाधा र चुनौतीहरू देखा पर्ने गरेको छ?
खास गरी अहिले रोकथामका लागि प्रयासहरू गरिरहँदाखेरि हाम्रा जुन स्रोत साधनहरू छन् ती स्रोत साधनहरू पर्याप्त रूपमा अझ त्यसमा वृद्धि गरेर लिएर जानु जरुरी छ। र अहिले हामी रोकथामका लागि जनचेतनामूलक कार्यक्रमहरू भन्ने गर्दछौँ, तर मानिसहरू बेचबिखनमा पर्छन्, झुक्क्याउँछन् भन्ने थाहा हुँदाहुँदै पनि अहिले ती मान्छेहरू पनि झुक्किरहेका छन्। त्यो के छ भने उहाँहरूलाई आर्थिक रूपमा त्यो बुझेको छैन र मान्छे अरूलाई भन्दाखेरि चाहिँ भन्न सक्ने तर आफूले आफूलाई पर्दाखेरि चाहिँ त्यसलाई आत्मसात अथवा व्यवहारमा लागू गर्न नसक्ने भएको कारणले गर्दाखेरि सोचे अनुरूप रोकथाम हुन सकेको छैन, एउटा समस्या त्यो। भने अर्को, विकास सँगसँगै भित्रीका जुन प्रविधिहरू छ त्यो प्रविधिको प्रयोगहरूबाट पनि मानव दलालहरूले आफ्नो संयन्त्र र सञ्जालहरूलाई वृद्धि विकास गरेको हुँदा तिनलाई ट्याकल गर्न सक्ने तिनीहरू त्यो प्रविधिहरूलाई पनि अनुगमन गर्न सक्ने अथवा त्यसबाट पनि वास्तविकता निकाल्न सक्ने खालका अभ्यासहरू अझ प्रभावकारी हुन नसक्दाखेरि सोचे अनुरूप हुन नसक्यो।
सामाजिक संस्थाहरूले छुट्टा छुट्टै कार्यक्रम गर्दाखेरि पनि यो मानव बेचबिखन रोकथाम प्रभावकारी हुन नसकेको भन्ने पनि अभिव्यक्तिहरू बाहिर आउने गर्छ, यसबारेमा तपाईँको केही भन्नु छ?
खास गरी सामाजिक संस्थाहरू भन्दा पनि नेपाल सरकार र सामाजिक संस्थाहरूले एकजुट रूपमा काम गर्नुपर्छ भन्ने भावनाको विकास भइसकेको छ, त्यसको अभ्यास पनि सुरुवात भइसकेको छ। र त्यही भएर हामी के भनिरहेका छौँ, यो मानव बेचबिखन जस्तो सवालमा हामी एक दुईवटा प्रोजेक्ट अथवा एक दुईवटा समयका लागि यदि आउँछौँ र विभिन्न अन्य उद्देश्यहरू बोकेर आउँछौँ भने यो क्षेत्रमा चाहिँ त्यो त्यसले प्रभावकारिता पाउँदैन। त्यस कारण सुरुदेखि नै यो एउटा आत्मिक रूपमा महसुस गरेर यो हाम्रो सवाल हो, यो चाहिँ साँच्चै नै नेपाल नेपालीसँग जोडेको सवाल हो, नेपाल नेपालीको अस्मिताको सवाल हो भन्ने उद्देश्यले यदि हामी यसमा लाग्यौँ भने हुन्छ र एकत्रित रूपमा जानुपर्छ भन्ने हाम्रो आग्रह रहिआएको छ र त्यसको अभ्यास सुरुवात पनि भइरहेको छ।
केशवजी, विशेष त तराई क्षेत्रको भारतसँग सीमा जोडिएको नाकाबाट नेपाली चेलीहरूलाई दलालहरूले फकाएर फुल्याएर भारतमा लगेर र भारत हुँदै खाडी मुलुकमा लगेर बेच्ने गरेको तथ्याङ्क तपाईँहरूकै तथ्याङ्कले त्यो कुरा देखाउँछ। अब यो सीमामा अलिकति कडाई गर्नको लागि भएका प्रयास अथवा गर्नुपर्ने प्रयासहरू के हुनुपर्छ?
खास गरी नेपाल र भारतको बिचमा यहाँले भने जस्तै गरी खुला सिमाना भएको हुँदाखेरि मुख्य नाकामा नेपाल प्रहरी माइती नेपाल लगायतले हामीले परामर्श केन्द्रहरू मार्फत परामर्श दिने रोकथाम गर्ने कार्यहरू गरिरहेका छौँ। यसलाई पनि अझ थप प्रभावकारिता दिन जरुरी छ भने सँगसँगै अन्य खुला नाकाहरूमा पनि हाम्रा प्रयासहरू जारी गर्नुपर्छ, हामीले निगरानी गर्ने परामर्श दिने कार्यहरू गर्नुपर्ने छ भन्ने कुरा चाहिँ देखियो।
माइती नेपालले केही समय अघि तपाईँकै नेतृत्वमा भारत गएर नेपाली चेलीको उद्धार गरेको घटना अहिले ताजा नै जस्तै छ, फेरि भारतको दिल्लीमा नेपाली चेलीको कोठीबाट उद्धार गरेको भन्ने कुरा फेरि आज तपाईँले आयोजना गर्नुभएको पत्रकार सम्मेलन मार्फत सार्वजनिक भएको छ, यो घटनाको बारेमा अलिकति भनिदिनुहोस् न।
हजुर, खास गरी हामीले यो तिन महिना साढे तिन महिनाको अवधिमा हामीले तीन ठाउँमा छापा मार्यौँ, खास गरी कोठीहरूमै। हामीले मेरठको कबाडी बजारमा, आगराको काश्मीरी बजारमा र दिल्लीको जीबी रोडमा नै हामीले छापा मारेका थियौँ। र त्यो छापा मार्ने क्रममा सबैभन्दा धेरै आगराको काश्मीरी बजारबाट हामीले नौजना, पाँचजना नेपाली र चारजना भारतीय सहित नौजनालाई त्यहाँबाट उद्धार गरेका थियौँ भने हालै अहिले भर्खरै हामीले गएको चार गते हामीले दिल्लीको जीबी रोडमा स्थित 64 नम्बर र 70 नम्बर कोठीमा छापा मारेका थियौँ, जसबाट तीनजना महिला र बालिकाहरूलाई हामीले त्यहाँबाट उद्धार गर्यौँ। यो चाहिँ पछिल्लो घटना चाहिँ यो, र हामीले लक्ष्य गरेको जुन सातजना नाबालिकहरू थिए उनीहरूलाई चाहिँ पूर्व सूचना चढाउट भएका कारणले सातजना बालिकाहरूलाई उनीहरूले अन्यत्र लुकाउन सक्दै हामीले खोजी गर्दा पनि फेला पार्यौँ। र अझै हाम्रो यो अभ्यास, यो कार्य चाहिँ निरन्तर रहन्छ, प्रयास गरिरहेका छौँ।
त्यसको लागि भारतीय पक्षबाट तपाईँलाई कसले सहयोग गर्यो?
खास गरी हामी भारतीय सङ्घ संस्थाहरू र त्यहाँको सूचना निकायकै सहयोग लिन्छौँ, र सूचना निकायको सहयोग लिँदाखेरि त्यहाँको स्थानीय अथवा सम्बन्धित ठाउँको सूचना निकायको सहयोग नलिकन खास गरी भारतीय क्राइम विशेषको त्यो हामीलाई विशेष सहयोग गयो, त्यो भिन्न ठाउँमा थियो। त्यस्तै गरी हामीलाई भारतीय सङ्घ संस्थाहरू अन्तर्गत रेस्क्यु फाउन्डेसन लगायतका संस्थाहरूको सहयोग गयो। यसरी हामीले केही सहयोगहरू लिएर यी कार्यहरू गर्दछौँ।
धन्यवाद केशवजी।
धन्यवाद तपाईँ र तपाईँको सञ्चार माध्यमलाई धेरै धेरै।
माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइराला र निरज गौतम। अब अर्को सन्दर्भ, बाँकेको कोहलपुरमा जारी आशीर्वाद पेन्ट्स नेपालगञ्ज कप अन्तर्गत आजका खेलहरू हुने भएका छन्। प्रतियोगिता अन्तर्गत आजको पहिलो दिन दङ्गाली गोर्खास र पाल्पा योद्धाज बीच हुनेछ, यस्तै दोस्रो खेल बर्दिया टाइगर्स र लुम्बिनी यात्रीज बीच हुनेछ। हिजोको पहिलो खेलमा रोल्पा गोरिल्लाज विजयी भएको छ, रोल्पा गोरिल्लाजले लुम्बिनी यात्रीजलाई 4 रनको झिनो अन्तरले हराएको हो। खेलको म्यान अफ दि म्याचको पुरस्कार रोल्पा गोरिल्लाजका भीम सार्कीलाई प्रदान गरिएको थियो। प्रतियोगिताको दोस्रो खेलमा बर्दिया टाइगर्सले बाँके ब्लास्टरलाई 6 विकेटले हरायो। प्रतियोगिताको म्यान अफ दि म्याचको पुरस्कार बर्दिया टाइगर्सका शुभेन्दु पाण्डेलाई प्रदान गरिएको थियो।
बाँकेको बैजनाथ गाउँपालिका एक गाभर भ्यालीमा करिब 20 बिघा क्षेत्रफलमा निर्माण भइरहेको वृहत लायन्स जैविक पार्कको निर्माण कार्य तीव्र पारिएको छ। लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्ट 325B2 सहकार्य तथा रारा राजधानी महिला मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अवधारणामा जैविक पार्क निर्माणको कार्यलाई अगाडि बढाइएको गाभर भ्याली होमस्टेका सञ्चालक तथा समुदायमा आधारित चोरी सिकारी नियन्त्रण सञ्जालका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो। मिसन टुडेमा खबर छ।
मुगुम काम्रारोङ गाउँपालिका क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सा गुम्बा सङ्कलनका लागि सर्वसाधारणलाई जेठ 5 गतेबाट खुला गरिने भएको छ। मुगुम काम्रारोङ गाउँपालिकाको चैत 26 गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रमा पाइने यार्सा सङ्कलन गर्न जिल्लाका बासिन्दा र बाहिरी जिल्लाबाट आउने सर्वसाधारणलाई खुला गर्न लागि हो। जीवन सेजुवालले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
बाँकेको खजुरामा 2 दिने आधारभूत उद्घोषण तथा नेतृत्व विकास तालिम सञ्चालन भएको छ। तालिम सोही गाउँपालिका वडा नम्बर 5 उडरापुरमा हिजोदेखि सुरु भएको हो। गाउँपालिका वडा नम्बर 5 सहयोग तथा बास नेपालगञ्जको आयोजनामा उक्त तालिम सुरु भएको हो। मिसन टुडेमा खबर छ। पश्चिम डायरीमा विद्युत प्राधिकरणको सेवा प्रवाह।
विद्युत प्राविधिकरणको सेवामा हामीहरूलाई अहिले त्यति सहज मलाई जस्तो मलाई लागिरहेको छैन। किन भन्नुहुन्छ भने जो ई सेवा भनिरहेको छ नि त, ई सेवाबाट पनि हामीहरूले जो सहुलियत जो प्राप्त गर्नुपर्ने हो त्यो गर्न सकेका छैनौँ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
फ्याक्स। हजुर, अब मल्टी कलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूर पश्चिममै पहिलो अत्याधुनिक मल्टी कलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टी कलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुक का साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
हे गाउँ वाले, बाढ आइजैसन है, हुशियार रहो हुशियार।
ओह, फिर बाढ़ आएगी तो न जाने कितना के घर बार चला जाए।
उतने भर नहीं, मनई गाय भैंस सगड़ी और अन्न पात सब बहा ले जाए।
का इसे छुटकारा नहीं मिल सकत है? कितना तरासे तरास में जिया जाए, हमरे तराई मदेश में रहे वाले।
अब कुछ किया जाए, तरासे तरास में जिए के नाई भय, ये जौन चूरे पर्वत है ओकरे संरक्षण में सब मिली के लागा जाए।
वो कैसे बहनी?
सुनो, चूरे क्षेत्र में अपने मन के पेड़ काटे ना दे, जंगल जरे से बचावे, खुला रूप में पशु चरावे रोके, छोटवार नदी में जालिम पाथर रख के परखाल लगाए के और ओकरे किनारे पेड़ पौधा बैठावे, और गांव के सब मिलकर चूरे जंगल के जतन की है, हमरे के चूरे के वन और नदी क्षेत्र फिर हरा भरा हो जाए, ना बाढ़ आई और ना ही तरास से तरास में जिए के परी।
लियो, अब इस काम में अजुए से लागे परा और चूरे के जतन करे परा। चूरे बन के संरक्षण में सब एकजुट होके लागा जाए और तराई मधेश के खेतिहर उर्वर जमीन बचावा जाए।
नेपाल सरकार, राष्ट्रपति चूरे तराई मधेश संरक्षण विकास समिति खुमलटार ललितपुर के सहयोग में यहाँ तराई दलित सरोकार केंद्र नेपाल रूपंदेही।
दैनिक नेपालगंज, नेपालगंज बाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंज को अर्को परिचय। दैनिक नेपालगंज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रमा दिनहुँ सयौँको संख्यामा सेवाग्राहीको घुइँचो हुने गर्दछ। विद्युत महसुल भुक्तान गर्न, नयाँ मिटर जडान गराउन लगायतका सेवा लिन सेवाग्राहीहरू त्यहाँ पुग्ने गर्दछन्। प्राधिकरणले सेवाग्राहीलाई सहज र छिटो छरितो सेवा दिने गरिएको बताउँदै आएको पनि छ। प्राधिकरणले भने जस्तै सेवाग्राहीले त्यस कार्यालयबाट सेवा पाउन सकेका छन् त। सुनौ सहकर्मी रजनी योगीले नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्र पुगेर सङ्कलन गर्नुभएको आजको नागरिक आवाज।
तुलसा पण्डित हो, अनि अब यो खाना खान लाग्यो अनि बत्ती झ्याप्प जान्छ कि, अब रुटिङ छैन, लोड सेडिङको जानकारी छैन, होइन अब दिएकै छैन यहाँ लोड सेडिङको, अनि चार्ज सेवा शुल्क भनेर चार्ज काटिरह हुन्छ, त्यो चाहिँ अलि मन परेको छैन कि, अब सायद मलाई लगायत अरूलाई पनि त्यस्तै होला होइन। सरकारले उता तलब सेवा सुविधा सबै देखा अनि प्रत्येक जनतासित पनि त्यो ल्याइराखेका, त्यो चाहिँ अलि चित्तको कुरो भयो होइन। होइन
प्रेरणा रेग्मी, सेवा त अब यो बिल मात्रै बुझाउने भन्ने कुरा हो भनेपछि त बरु ठिकै छ, टोकन सिस्टम भएर होइन। अब अरू बत्तीको कुरा गर्ने हो भनेपछि चाहिँ अब गर्मी दिनमा नेपालगञ्जको जस्तो गर्मीमा एकछिन लाइन नभए पनि कस्तो गाह्रो हुन्छ होइन, त्यही भएको हुनाले त्यसमा चाहिँ अलिकति गाह्रो नै छ, भोल्टेज हुँदैन, अब गाह्रो छ, धेरै गाह्रो भइरहेछ। अब त्यसबाट अब वैकल्पिक उपायहरू मान्छेहरूले गरिरहँदाखेरि स्टेबलाइजरहरू यताउता अरूले राखिँदा अब नभएको घरमा झन् गाह्रो भइरहेछ। अब सबै राम्रो भोल्टेज दिएको भइदिए भए त कसैले पनि स्टेबलाइजर पनि राख्नु पर्दैन थियो होला होइन।
खिमलाल खड्गा, विद्युत प्राविधिकरणको सेवामा हामीहरू अहिले त्यति सहज मलाई जस्तो मलाई लागिरहेको छैन। किन भन्नुहुन्छ भने जो ई सेवा भनिरहेको छ नि त, ई सेवाबाट पनि हामीहरूले जो सहुलियत जो प्राप्त गर्नुपर्ने हो त्यो गर्न सकेका छैनौँ, र यहाँबाट पनि अब जस्तो पैसा जस्तो अब आज गयो भनेपछि 2-3 दिन पछाडि त्यो इन्ट्री हुँदो रहेछ, त्यसले गर्दाखेरि अब हामीलाई त्यो जो हामीले पाउनुपर्ने त्यो सहुलियत हो त्यो सहुलियत नपाएको जस्तो लाग्यो। हामी
इब्राहिम खान,
सेवा तो होता है लेकिन बहुत ढीलो काम होते हैं। अब एक साल होगा हमको निवेदन दिए, उसके बाद में कोशिश करते 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 अब हमारा हेल अब के भवा मीटर का पैसा पर जमा हुआ, एक महीना हुआ अभी जड़ाने भेज है ना। अब किसान ले कहीं चोरी कर सन तो उसको समाते रह लाए हाथून दिन छ के सेवा हो। लाइन तो छा, लाइन तो आवन छा, लेकिन मीटर मांगे पची ढीलो गिरी छा, गिरी रहे छा, काम समय से भाई बहन
अब कस्तो पाउनु भन्नु होइन। अब गर्मी महिनामा अब नेपालगञ्जको गर्मी छ, एकदमै बढी गर्मी हुन्छ अनि त्यो गर्मीमा बत्ती नै दिँदैन, कहिले अब दिनैभरि दिँदैन, कहिले अब दुई चार घन्टै दिँदैन, कहिले रातैभरि दिँदैन। बत्ती दिए पनि भोल्टेज कम हुन्छ, पङ्खा घुमिया नातो मात्रै हुन्छ, केही पनि हुँदैन। नेपालगञ्जमा काम हुँदैन, नाम मात्रै पो छ। एक महिनामा 3,000-5,000 आउँछ, बत्तीको पैसा तिरिया छ, एकदमै समस्या छ जनतालाई। जे होस् नेपालगञ्जको गर्मी छ है, अब भनौँ भनेदेखि उडेको चराहरू खस्ने ठाउँ हो। जहाँ धेरै बढी गर्मी छ त्यहीँ बत्ती नै दिँदैन।
डोल्पाको मुटकीचुला गाउँपालिकाका जनप्रतिनिधिले निर्वाचित भएको एक वर्ष पुग्दासम्म केन्द्रबाट सेवा दिन सकेका छैनन्। स्थानीय तह पुनर्संरचना गर्ने बेलादेखि नै विवादित रहेको गाउँपालिका केन्द्र सरकारले टुङ्गो लगाए पनि जनप्रतिनिधिले भने सरकारले तोकेका केन्द्रमा गएर काम गरेका छैनन्। टेकबहादुर शाहीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
बर्दियाको गुलरियामा आजभोलि मझौला तथा साना उद्योग स्थापनाको केन्द्र बनेको छ। यातायात ढुवानी, कच्चा पदार्थ र जनशक्तिको सहज उपलब्धता र भारतीय सीमा नजिक भएकाले पनि गुलरियामा निजी लगानीमा उद्योगहरू स्थापना हुने क्रम बढेको छ। दैनिक नेपालगञ्जमा एम घिमिरेले खबर लेख्नु भएको छ।
करिब दुई वर्ष अघि ठक्कर दिएर बाघ मारेको अभियोगमा थुनिएका बस चालकलाई 50,000 रुपियाँ जरिवाना लिएर छाडिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिया निकुञ्जको कुभारमा बसले ठक्करले वयस्क पाटे बाघ मरेको थियो। अमरेनी चिसापानी सडक खण्ड अन्तर्गत राजमार्गमा उक्त घटना भएको दुई वर्षपछि उच्च अदालतले यस्तो आदेश गरेको हो। कान्तिपुरमा खबर छ।
नेपाल विद्यार्थी सङ्घले नेपालगञ्जमा 7 सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ। सङ्घको 49 स्थापना दिवसको अवसरमा 7 सप्ताहव्यापी कार्यक्रम गर्न लागि हो। कार्यक्रम अन्तर्गत आज नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा वृहत रक्तदान कार्यक्रम गर्न लागि हो। क्याम्पस इकाइ समितिको आयोजना र नेभी सङ्घ जिल्ला समन्वय समितिको आयोजनामा कार्यक्रम हुने इकाइ सचिव चन्द्रप्रसाद देवकोटाले जानकारी दिनुभयो। सङ्घले अन्य कार्यक्रम आजै सार्वजनिक गर्नेछ।
बाँके राप्ती सुनारी एक कुसुम बैरिया निवासी पवित्री खुनालाई आइतबार जीवनकै एउटा गर्व गर्न लायक खुसी मिल्यो। बुढेसकालमा छोराहरूको सहारा नपाएर एक्लो महसुस भइरहेका बेला स्थानीय सरकारबाट पाएको सम्मानले उहाँ खुसी हुनुभयो। उहाँसँग सन्तानका रूपमा 6 छोरा र 3 छोरी छन्। तर बुढेसकालमा छोराछोरी सहाराबिन हुँदा खुना दम्पतिले एक्लै जीवन बिताउनु परेको छ। राप्ती सुनारी गाउँपालिका वडा नम्बर 1 स्थित वडा कार्यालयबाट सम्मान पाउँदा पवित्रा लगायत अन्य ज्येष्ठ नागरिकहरू पनि हर्षित छन्। नागरिक पश्चिमेलीमा खबर छ।
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपकरण आएको लामो समयपछि डायलिसिस सेवा सुरु भएको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा मृगौला रोगीहरूका लागि निशुल्क डायलिसिस सेवा दिने नीति अवलम्बन गरेपछि राप्ती अञ्चल अस्पतालमा पनि हिजोदेखि सेवा शुभारम्भ गरिएको छ। नयाँ अन्नपूर्ण पोस्टमा गोपाल शर्माले खबर लेख्नु भएको छ।
मुगु जिल्लाको पूर्वी मुगुम काम्रारोङ गाउँपालिकामा सुरक्षित प्रसूति सेवा गर्भवती चेकजाँचका लागि लाखौँ रकम खर्च गरेर प्रसूति गृह बनाइएको छ। सुमन मल्लले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
रुकुम पूर्वको रुकुमकोटमा अवस्थित कमल दहमा पाइने नेपालमै दुर्लभ मानिने कमलको जरा बिक्रीबाट यस वर्ष मात्रै स्थानीयहरूले लगभग 8 लाख रुपियाँको आमदानी गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ। यता 6 वर्ष अघिसम्म बैतडीको सिगाम गाउँपालिकाका विभिन्न वडा झिलिमिली देखिन्थे। वडै पिछे जस्तो निर्मित लघु जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीले गाउँभर झलमल थिए। एकै गाउँपालिकाका 6 वटा जलविद्युत आयोजना बन्द भएपछि समस्या भएको छ। भागीरथ अवस्थीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भारतको दिल्ली स्थित कोठीबाट जोखिम मोलेर तीन नेपाली बालिकाको उद्धार। नेपालगञ्जबाट कर्णाली प्रदेशमा हुने हवाई उडानमा बिचौलिया यात्रुलाई शास्ति।
नेपालगञ्ज उपमहानगरकै स्वास्थ्यकर्मी दुई महिनादेखि तलब पाएनन्। कर्णाली प्रदेशले आफ्नो नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै
आगलागी नियन्त्रण गर्न बाँके राष्ट्रिय निकुञ्जमा अग्निरेखा निर्माण। बर्दिया निकुञ्जमा लागेको डडेलोको धुवाले निकुञ्ज छेउका बासिन्दालाई शास्ति।
र पहाडी जिल्लामा यार्सा संकलन जेट पहिलो सातादेखि नेपालगञ्ज कप क्रिकेटमा रोल्पा गुरिलाज र बर्दिया टाइगर्स विजयी। हवस् त प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज वैशाख 10 गते सोमबार अप्रिल 23 तारिक एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।